به الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الله ولي الذين آمنوا يخرجهم من الظلمات إلى النور والذين كفروا أولياؤهم الطاغوت يخرجونهم من النور إلى الظلمات أولئك أصحاب النار هم فيها خالدون وقال تعالى في مقام آخر ولقد أرسلنا موسى بآياتنا أن أخرج قومك من الظلمات إلى النور صدق الله. شیخ العرب والعجم عارف باللہ حضرت مولانا شاہ کی محمد اختر صاحب نور اللہ مرقدہ کی قرآن کریم سے متعلق جو مضامین ہیں اس کو خزائن قرآن کے نام سے جمع کر دیا گیا. معلوم نہیں اب وہ کتب خانہ مظہری میں ملتی ہے نہیں, الحمدللہ ہمارے پاس اس کا نسخہ موجود ہے, اب مشکل سے دستیاب ہے, لیکن بہت کام کی چیز ہے خاص کر اہل علم کے لیے یا جن کو علمی کچھ مس ہے. بعض لوگ پورے اہل علم نہیں ہوتے لیکن علم میں دین سے ان کو دلچسپی ہوتی ہے, کچھ نہ کچھ مس یعنی ٹچ میں رہتے, مس نہیں سمجھتے لوگ, ٹچ میں رہنے کو سمجھتے, یعنی وہ ان کو قرآن و حدیث کا ذوق ہوتا ہے. جیسے بہت سے لوگ نماز پڑھتے ہیں لیکن کم لوگ ہیں جو سمجھتے ہیں کہ امام نے قیاد کتنی اچھی کی, کہاں سے کی, کل ہم نے وہاں نماز پڑھی کبرا مسجد میں, مولانا عبد الرحمن مہمن صاحب شیخ الحدیث ہیں, انہوں نے نماز پڑھائی بالکل وہ آیات پڑھی انہوں نے جو موسیٰ علیہ السلام اور خضر علیہ السلام کا مکالمہ ہے, دو رکعتوں میں پورا قصہ انہوں نے پڑھ دیا. اب سمجھنے والوں کو کتنا مزہ آیا, نہیں سمجھنے والے بیچارے بس امام صاحب پڑھ رہے ہیں اتنا کافی, اور پھر توجہ بھی نہیں ہوتی نا, جب آدمی سمجھتا نہیں ہے تو توجہ بھی نہیں ہوتی, جو سمجھتا ہے وہ اس میں کھو جاتا ہے. یہ فائدہ ہے اگر ہم قرآن سے قریب آئیں اور کسی اللہ والے عالم سے سیکھ لیں. دراسات کا کورس آج کل عام ہو رہا ہے, اگر آدمی تھوڑا سا اس میں حصہ لے گھنٹہ دو گھنٹہ تو اس کی نو ہاؤ حاصل ہو جائے اور آہستہ آہستہ تفسیر پر جو ہے حدیث اور تفسیر پر عبور حاصل ہو جائے. موسیٰ علیہ السلام نے جو کہا تھا کہ کیا آپ مجھے اپنی شاگردی میں لے سکتے ہیں, تو حضرت علیہ السلام نے کہا شرط یہ کہ فَإِن تَبَعْتَنِي فَلَا تَسْأَلْنِي عَنْ شَيْءٍ حَتَّى, کوئی چیز آپ مجھے پوچھیں گے نہیں. یہ شاگردی اور مریدی کا خاصہ ہے کہ آپ ہر بات میں اعتراض کریں گے تو میں آپ کو ساتھ لے کے نہیں چلوں. جیسے شاگرد کہ الف کھڑا کیوں ہے, بے لیٹا کیوں ہے, تو تم بھی لیٹ جاؤ, چلو نکلو جہاں سے, کیوں ہے نہیں ہے, پڑھو ابھی پہلے سمجھو, بعد میں بتایا جائے گا, بعد میں سب کچھ سمجھ آ جائے گا. تو پہلے ہی کہہ دیا آپ کچھ پوچھئے گا مت, لیکن موسیٰ علیہ السلام نبی ہونے کے باوجود اپنے اس عہد پر قائم نہیں رہ سکے. ہاں میں بالکل ولا عصی لک امرا, میں بالکل کوئی نافرمانی نہیں کروں گا آپ کی بات کی, لیکن جیسے ہی انہوں نے کہا فانطلقا حتی اذا رکب فی السفینۃ خرقها, جب وہ سفینے میں بیٹھے تو اس کو توڑ دیا انہوں نے, تھوڑا سا کونے کی طرف سے توڑ دیا. فوراً کہا کہ تو آپ نے اچھا خاصا ایک چیز کو آپ نے خراب کر دی, یہ تو آپ نے لقد جی تشین امرا, یہ تو کوئی اچھی چیز آپ نے نہیں کی. تو کہا دے گا میں نہیں کہتا تھا کہ آپ صبر نہیں کر سکیں گے میری باتوں پر. کہا اچھا لا تو آخنی, یہ آپ میری پکڑ نہ فرمائیے, تو پہلی غلطی ہے, پہلی غلطی تو ایسی معاف کر دیتا, آپ میری پکڑ نہ فرمائی, لا تو آخذنی, آپ میری پکڑ نہ فرمائی. کتنا پیارا قرآن سمجھنے میں کتنا مزہ ہے, کتنا پیارا قصہ ہے. تو دیکھیں تو یہاں پہ قرآن رکھا ہے عامر, یہاں بھی رکھا ہے, یہاں بھی ہوگا, اس کو پڑھ کے سنانے کا مزہ الگ ہے. کل میرا ارادہ وہیں پر اس کی تفسیر بیان کرنے کا تھا لیکن میرے ذہن میں وہ ابھی وہی مضمون گھوم رہا ہے اور تازہ ہے کہ امت کو جگایا جائے, یہ مضامین تو بیان ہوتے ہی رہتے ہیں, لیکن وہ دیکھیں وہ ذرا اور صاف ہے, بڑا ہے, اس میں کے لیے چشمہ لگانا پڑے گا. ہاں یہ صحیح, سفید بھی ہے نا, سفید میں صحیح نظر آتا ہے. ہاں وہ لے آئے, رکھنے والا جو ہے لکڑی کا, بتا رہا ہوں کہ اچھا مفتی ابو لبابا صاحب کو اللہ تعالیٰ جزائے خیر دے, انہوں نے جو قرآن عربی بتائی ہے, نہیں اس کی ضرورت نہیں, قرآن عربی جو بتائی ہے اس میں لکھی ہے, اس میں یہ باتیں بھی لکھی ہیں کورسز میں کہ دیکھو اس میں کتنی چیزیں ہم عام بول چال میں بولتے ہیں, ہم عام بول چال میں بہت سی چیزیں ہم خود بولتے ہیں اس میں, اور جو ہم جو عربی میں ہوتا ہے عربی میں سمجھ نہیں آتی, حالانکہ وہی ہم بول چال میں وہی بات بولتے ہیں جو عربی سے فارسی میں اور فارسی سے اردو میں آئی ہے. یہ تو بالکل اس پہ ہے نا, قول علم سے پہلے. اس کا اصل میں شان نزول یہ تھا کہ موسیٰ علیہ السلام کسی نے پوچھ لیا تھا کہ اس دور میں سب سے بڑا عالم کون ہے, عالم اور عالم سب سے زیادہ جاننے والا, تو موسیٰ علیہ السلام نے یہاں رکھی, جزاک اللہ. موسیٰ علیہ السلام نے, یہ بات بھی اپنی جگہ صحیح تھی کہ نبی سے بڑھ کر کوئی عالم نہیں ہوتا, کتنا بھی بڑا وہ درس نظامی پڑھ لو, زمانے میں تو نظامی کہاں تھا, ملا نظام الدین تو عالمگیر کے دور کے ہیں رحم اللہ تعالی, تو کتنا بھی پڑھ لے نبی سے بڑھ کے تو کوئی عالم نہیں ہو سکتا, تو انہوں نے کہہ دیا میں سب سے بڑا عالم, سب سے زیادہ جاننے والا. اللہ تعالیٰ کو یہ بات ناگوار گزری, کیونکہ بڑوں کی چھوٹی سی خطا بھی وہ بڑی ہوتی ہے, جیسے اسی لیے کہتے ہیں کہ ان کو وہ زیادہ احتیاط کرتے ہیں, اور ان کو چھوٹی سی خطا پر بھی بعض دفعہ ورزش کی جاتی ہے, اور ان کو بعض دفعہ آزمائش سے گزارا جاتا ہے. ہمارے استاد نے سورہ یوسف پڑھاتے ہوئے فرمایا تھا کہ ہمارے استاد نے بتایا یوسف علیہ السلام کو جو ابتلا میں ڈالا گیا, اور ابا کو بیٹے کو دونوں کو الگ الگ کر دیا گیا, وجہ یہ کہ یعقوب علیہ السلام بہت زیادہ محبت کرنے لگے تھے یوسف علیہ السلام سے, اور اللہ تعالیٰ نہیں چاہتے کہ میرے پیارے کسی اور سے اتنی محبت کریں جتنی محبت کا میں حقدار ہوں, الگ کر دیا. اب روتے رہے, روتے کس کو پکار رہے ہیں, اللہ کو پکار رہے ہیں, اب یضت عینہ ہو, آنکھیں روتے روتے سفید ہو گئیں, اب یاد کر رہے ہیں, تو اللہ تعالیٰ کو کسی, لیکن عام آدمی تو بہت سے محبت کرتے, ہم لوگ کیا کچھ کرتے ہیں, لیکن انبیاء سے اور خاص لوگوں سے یہ چیزیں گوارا نہیں, اسی لیے اللہ تعالیٰ کو یہ بات اللہ موسیٰ علیہ السلام کی ناگوار گزری, اور اللہ تعالیٰ نے پھر بتایا کہ ایک بندہ ہے میرا جو آپ سے زیادہ علم رکھتا ہے, زیادہ سے مراد الگ قسم کا علم رکھتا ہے جو عام طور پر نبیوں کے پاس بھی نہیں ہوتا, موسیٰ علیہ السلام کے پاس بھی نہیں تھا وہ علم, اور لیکن مفتی رشید احمد صاحب رحمۃ اللہ تعالیٰ سے میں نے اسی بارے میں یہ سنا, فرمایا کہ یقینی طور پر موسیٰ علیہ السلام کا علم خضر علیہ السلام کے علم سے افضل ہے, یقینی طور, کیونکہ علم نبوت افضل ہے, وہ علم وہ خاص علم تکوین کہلاتا ہے جو اللہ تعالیٰ کسی کو, کسی ولی اللہ کو بھی مل سکتا ہے, پتہ چل جائے پہلے سے کیا ہونے, کشف وغیرہ, یہ کسی ولی اللہ کو بھی ہو سکتا ہے. عام لوگ سمجھتے ہیں خضر علیہ السلام افضل ہیں موسیٰ علیہ السلام, موسیٰ علیہ السلام افضل ہیں کیونکہ وہ تشریعی نبی ہیں, کہ اللہ تعالیٰ نے ان کو نبی بنا کر بھیجا ہے, اور خضر علیہ السلام جو ہے وہ ان کو خاص علم دیا گیا, بس خاص علم اسی حد تک وہ محدود. تو قال له موسیٰ, قال له ان سے کہا موسیٰ علیہ السلام نے, حلت تبیوں کا اعلان تو علیمانی مما علم ترشدہ, کیا میں آپ کی اتباع کر سکتا ہوں؟ موسیٰ علیہ السلام یا حضرت ملمت فرماتے ہیں, آج کل کے لوگ بھی یہ کہتے ہیں کیا میں جا سکتا ہوں, کہتے ہیں ہمارے پیر ہیں کیوں نہیں جا سکتے, چلے جاؤ, یہ کون سا طریقہ, پوچھو مجھے, میں جانا چاہتا ہوں, مجھے جانے کی اجازت ہے یا نہیں, میں جا سکتا ہوں, ये आई कैन गो, ये वो वाला है। तो भाई ये तो हकीम उल उम्मत फरमाते हैं ये उसलूब जो है ना ये बनी इसराइल से लिया गया, मूसा अलैहिस्सलाम की कौम से लिया गया। हालत तबीउ का, क्या मैं आपकी इत्तिबा कर सकता हूँ, क्या आपका अल्लाह ऐसा कर सकता है? मूसा अलैहिस्सलाम को उनकी कौम कह रही कि वो एक मायदा उतार दे जन्नत से, एक दस्तरखान हमारे, तो आपका अल्लाह ऐसा कर सकता है? हालांकि वो तो अल्लाह को मानते थे, क्यों नहीं कर सकता, लेकिन उनका उसलूब तरीका उसलूब ये था बयान का, कुल इस तरह कहते ऐसा हो सकता है क्या आप ऐसा कर सकते हैं, तो क्या मैं आपके साथ रह सकता हूँ ताकि मैं कुछ इल्म हासिल करूँ? पहले बहुत तवील किस्सा है, तो अल्लाह ताला उनको भेजा, फिर वो रास्ते में थोड़ा सा आगे निकल गए, फिर पलट के आए, फिर इंशाल्लाह कभी इसकी तफसीर में भी ये चीज़ याद आगे बता रहा हूँ। ये इसलिए मैं बताना चाह रहा हूँ कि कुरान करीम को समझने से मज़ा कितना आता है, नमाज में पढ़ने में और सुनने में, और अगर किसी को पूरा उबूर हो तो हर जगह से उसको मज़ा आता है। लेकिन अक्सर लोगों को जो बड़े आलिम नहीं होते, वो थोड़ा बहुत होता है तो खास खास जगहों को तो पता होता है, खासकर आइम्मा तो आखिरी सिपारों से पढ़ते हैं, लिहाजा उनको पता चल जाता है क्या पढ़ा जा रहा है। अम्मा यतसालून, इतना आसान सा है उसको, बहुत से बताए आखिरी पारा है अम्मा यतस, क्या पूछते हैं ये? पूछते किसके बारे में पूछते? ये एक बड़े दिन के बारे में, अनिन नबाइल अज़ीम, एक बड़ी खबर के बारे में पूछते, अनिन नबाइल अज़ीम। तो उसके बाद ये सारे अल्लाह ताला खबरें बयान कर रहे हैं। तो अगर ये समझ में आने लगे तो आखिरी सूरतें अक्सर आइम्मा पढ़ते हैं, तो ये सब इधर शम्स कुव्विरत व इधर नुजूम कदरत सब समझ में आने लगे। तो फवजदा अब्दम मिन इबादिना, वो लोग पहुंचे मेरे बंदों में से एक बंदे के पास, आतैना हु रहमतम मिन इंदिना, जिनको जिसको हमने दिया था अपनी रहमत से, मिन इंदिना व अल्लमनाहु मिन लदुन्ना इल्मा, हमने अपनी तरफ से उनको इल्म खास लदुन्नी अता किया। ये मिन लदुन्ना यही है जो बुजुर्गों को भी दिया जाता है, बाद दफा ये इल्म बुजुर्गों को भी दिया जाता है। चुनांचे ये मुल्ला निजामुद्दीन रहमतुल्लाह ताला के जो शेख हैं, उनका नाम है शेख अब्दुल रज्जाक बांसवी, सूफी हाजी और शेख, मौलाना नहीं थे तो हजरत तो कह सकते हैं, लेकिन मौलाना नहीं कह सकते, मौलाना खास इल्म दीन रखने वालों को कहा जाता है। तो वो हाजी या सूफी अब्दुल रज्जाक बांसवी, बांसा जगह है हिंदुस्तान में, वहां के थे, ऐसे थे बिल्कुल कुछ पढ़े हुए नहीं थे, बस सिर्फ कुरान पढ़ना जानते थे, लेकिन अल्लाह ताला उनको ऐसे उलूम अता फरमाता था कि मुल्ला निजामुद्दीन जाके उनसे बैत हो गए। मुल्ला निजामुद्दीन वो थे जिन्होंने दर्स निजामी का इजाद किया उन्होंने, और बहुत बड़े आलिम थे उनके बहुत सारे शागिर्द, फिर आलमगीर ने उनकी निगहदाश्त में ये पूरा फतावा आलमगीरी लिखवाया, इतने बड़े आलिम थे। तो वो गए कहाँ, इनको उठाइए, नींद आ रही है थोड़ा सा, जज़ाकअल्लाह, सकीना नाजिल होता भी है और होती है तो आदमी जाग जाएगा, अगर होता है तो नहीं जागता, अगर सकीना बाजी आ जाए तो हर आदमी जो है वो। मैं साकरान जाता था तो वहाँ पे कभी बयान होता था किसी जमाने में, तो जुमे की में भी बयान हुआ बाद दफा, और इमाम साहब अपना मेंबर हमें दे देते, तो बाद में इमाम साहब कहने लगे एक और पीर साहब आते हैं, जो तुम आते हो ना दोस्तों के साथ, एक और पीर साहब आते हैं, उनके साथ शेर पढ़ने वाली औरत होती है खातून। मैंने कहा फिर तो बहुत लोग बैठते होंगे, सकीना नाजिल होता भी है और होती भी है, फिर वहां कोई उठ के नहीं जाता होगा, ये हालत वो उस पर हमें कयास कर रहे हैं, एक और पीर भी आता उसके साथ औरत होती, वो पीर है, ये तो डब्बा पीर है जो औरत को लेके घूम रहा है और औरत को खड़े, हाँ अमृत को हम खड़ा नहीं करते बगैर दाढ़ी वाले बच्चों को कि सब लोग देखें किसकी नजर कैसी, औरत को खड़ा करना कैसे जायज होगा, तो लेकिन वो ऐसे पीरों का भी लोग मजमा जमा करना है, मजमा जमा इसीलिए कव्वाली करते हैं ताकि लोग जो है जमा हो जाएं, तबला सारंगी से जमा होते हैं, तबला सारंगी से, और खाली बयान करो तो जमा नहीं होता, लोगों को जमा करना मकसद होता। तो अल्लमना मौलाना निजामुद्दीन साहब रहमतुल्लाह ताला हजरत पूरपुरी सुनाते थे, हजरत ने उनसे सुन के सुनाया हमें कि मौलाना निजामुद्दीन जाके उनसे बैत हो गए, गैर आलिम, बिल्कुल गैर आलिम भी, इतने डॉक्टर दुलही साहब जैसे गैर आलिम थे लेकिन अहकाम मैयत लिखी और बहुत बड़ा इल्म था, सिर्फ मौलाना की डिग्री नहीं थी वरना बहुत बड़ा इल्म इन हजरात के पास, लेकिन वो तो बिल्कुल ही सिर्फ कुरान पढ़े हुए थे बाकी कुछ नहीं जानते थे। लेकिन मुल्ला निजामुद्दीन जाके बैत हो गए, अब उनके शागिर्दों ने एतराज किया, बातें बनाई, کہاں جا کے بیعت ہو گئے بتائیے, ہماری ناک کٹوا دی, اتنے بڑے عالم ایسے جا کے بیعت ہو گئے. انہوں نے سمجھا اس بات کو اور حضرت سے جا کے کہا, حضرت میں آپ کا بیان اپنے مدرسے میں کرانا چاہتا ہوں. کہا ارے بھائی میں کیا بیان کروں گا, وہ تمہارے علماء ہیں سب عالم لوگ. کہا کہ اب نہیں, اللہ تعالیٰ وہ جانتے تھے کہ اللہ تعالیٰ خاص علم عطا فرماتے, یوں کر کے یوں کہتے تھے, خبر دے مجھے اس ذات نے خبر دی ہے, مجھے اس ذات نے خبر دی. تو لے گئے اور کہا کہ آپ چلیے, اللہ تعالیٰ آپ کی لاج رکھیں گے. جا کے جب انہوں نے بیان کیا تو علماء حیرت زدہ رہ گئے, کہاں کہاں کے علوم بیان کر رہے ہو اللہ تعالیٰ گویا. تو انہوں نے پھر بعد میں کہا کہ تم پریشان نہ ہو, حیرت سے نہ دیکھو, بعض غش کھا کے گر گئے. فرمایا تم لوگوں نے نوراری قاعدہ اتنا چھوٹا چھوٹا پڑھا ہے, میرا اللہ مجھے اتنا بڑے بڑے الف با پڑھاتا ہے. علمناہ من لدنا علما, یہ ہے. تو ان کو اللہ تعالیٰ نے خاص اپنی طرف سے علم دیا تھا, تو وہ تشریعی نبی نہیں تھے. اسی لیے کہتے ہیں بعد تک زندہ رہے, اور بعض روایات میں کمزور روایت میں ہے کہ نبی علیہ السلام کے جنازے میں بھی وہ آئے تھے, حضرت خضر علیہ السلام. اتنی لمبی عمر ہے, اس لیے لوگ آج بھی کہیں نہ کہیں تلاش کرتے ہیں, یہ جو یوں کر کے یوں مسافہ کرتے ہیں نا, کہتے ہیں یہ جس کی ہڈی نہ ہو وہ خضر علیہ السلام ہوتے, ہر ایک کو ہڈی کو تلاش کرتے ہیں کہ یہ کیا ہے. کل بھی ایک صاحب نے ایسے مسافر, یہ کون سا طریقہ ہے مسافہ کرتے ہیں, یوں 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 کر کے کرتے, یہ کون سا طریقہ ہے. سنت کبھی سیدھے ہاتھ سے مسافہ کرنا, دونوں ہاتھ سے نرم ہاتھ سے یوں کر کے ہڈی تلاش کرتے ہیں, کوئی خضر علیہ السلام ان کو مل جائے ان کا کام بن جائے. تو حالانکہ یہ بھی کوئی وہ نہیں ہے, علامت کوئی ایسی منسوس نہیں ہے. تو موسیٰ علیہ السلام وہاں پہنچے اس بندے کے پاس جس کو ہم نے ایک خاص علم دیا تھا. قال له موسیٰ, ان سے کہا موسیٰ علیہ السلام نے, هل اتبعك على ان تعلمني مما علمت رشدا, کیا میں آپ کی اتباع کر سکتا ہوں, یعنی آپ کے ساتھ رہ سکتا ہوں کہ میں علم حاصل کروں اور جانوں آپ کے راز کو اور رشد ہدایت حاصل کروں. قال انك لن تستطيع معي الصبر, جیسے بڑے مشائخ کہتے ہیں بھائی تم نہیں بند کر سکو گے, ہمارے ساتھ نہیں چل سکو, چیلا بننا بہت مشکل ہے. گرو سے اس نے کہا چیلا بنا لو, تو اس نے کہا چیلا بننا بہت مشکل ہے, تو اس نے کہا کہ چیلا بننا مشکل ہے تو گرو ہی بنا لو. یہی کہنے کا, تمہارا چلنا بہت مشکل ہے بھائی, تم نہیں سمجھ سکو گے ہماری بات کو. اور پھر قال انک لن تستطیع, تمہیں استطاعت نہیں ہے میرے ساتھ صبر کرنے کی. وکیف تصبر علی ما لم تحط به خبرا, اور تم کیسے صبر کر سکتے ہو جس بارے میں تمہیں علم ہی نہیں ہے, تم اس بارے میں صبر کیسے کر سکتے ہو, کیونکہ تمہیں پتہ ہی نہیں جو میں چیزیں جانتا ہوں آپ نہیں جانتے. تو قال ستجدنی, اب کہہ رہے ہیں آپ مجھے پائیں گے, ستجدنی انشاءاللہ صابرا, آپ مجھے صابر پائیں گے. ولا اعصی لک امرا, اور میں نافرمانی نہیں کروں گا. ولا اعصی لک, آسی یاسی معاسی, معاسی کا مطلب گناہ, میں آپ کی نافرمانی نہیں کروں گا کسی بات میں. قال فإن اتبعتنی, اگر آپ کو میری اتباع کرنی ہے یعنی میرے ساتھ رہنا ہے, فلا تسألنی, تو کچھ نہ پوچھنا, عن شیئن, کسی چیز کے بارے میں کچھ نہ پوچھنا, حتی احدث لک منہ ذکرا, یہاں تک کہ میں خود اس کا مطلب بتا دوں اور اس کا مقصد بتا دوں جو میں کر رہا ہوں. انہوں نے کہا ٹھیک ہے, اس جگہ مان لیا. فانطلقا, پھر چلے دونوں. حتی اذا رکیبا فی السفینتی خرقہا, یہاں تک کہ وہ سوار ہوئے, رکیبا راکب کہتے ہیں سوار ہونے والے کو, رکیبا وہ دونوں سوار ہوئے, فی السفینہ ایک کشتی پر, ایک کشتی پر سوار ہوئے, فی السفینتی خرقہا, اس کو انہوں نے توڑ دیا. خضر علیہ السلام نے اس کو تھوڑا سا توڑ دیا ایک طرف سے. قال خرقتہا لتغرق اہلہا, آپ نے اس کو توڑ دیا تاکہ اس کے بیٹھنے والے اس میں پھر ڈوب جائیں گے. لقد جئت شیئا امرا, آپ نے تو بہت اچھا کام نہیں کیا ہے. قال الم اقل انك لن تستطيع معي الصبر, میں نے نہیں کہا تھا کہ آپ میرے ساتھ صبر نہیں کر سکیں. قال لا تؤاخذني, دیکھیں آپ میری پکڑ نہ فرمائیں, بما نسیت, کیونکہ میں بھول گیا تھا, میں بھول گیا تھا. دیکھیں مفتی رشید احمد صاحب نے فرمایا, اہل علم یہ فرماتے ہیں کہ بھولا نہیں, نبی کا کام یہ ہے کہ کوئی غلط کام نہیں دیکھ سکتا ہوں. بھولے تو ٹھیک ہے کہہ سکتے ہیں, لیکن نبی کسی غلطی پر خاموش نہیں رہ سکتا, اس لیے وہ بول رہے تھے تینوں دفعہ انہوں نے بولا نبی کسی غلطی پر. اسی طرح جو ولی کامل بھی ہوتا ہے وہ بھی کسی غلطی کو دیکھ نہیں سکتا, بول دیتا ہے کسی نہ کسی طرح سے. تو اسی لیے موسیٰ علیہ السلام نے اس بات کو بتا دیا کہ آپ نے تو غلط کیا. قال لا تؤاخذني بما نسيت ولا ترهقني من امري عسرا, اور آپ مجھ پہ سختی نہ کیجئے, ابھی پہلی غلطی ہے. آپ فانطلقا, پھر دوبارہ چلے. چلو بھائی ٹھیک ہے معاف کر دیا. حتی اذا لقیا غلاما فقتلہ, یہاں تک کہ ایک بچہ ملا. اب جب اتر گئے تو جا رہے تھے, ایک جگہ بچہ کھیل رہا تھا, قتلہ, اس کو پکڑ کے اس کا سر دھڑ الگ کر دیا, سر اور دھڑ کو الگ کر دیا. اب کہہ رہے ہیں قال قتلت نفسا, آپ نے ایک جان کو مار دیا, قتلت نفسا زکیتم, اور یعنی اس نے کوئی قصور تو کیا دی نا, بچہ تھا, بغیر نفس, بغیر کسی قصور کے آپ نے اس کو مار دیا, بغیر کسی قصور کے. لقد جئت شیئا نکرا, یہ تو بہت بڑا آپ نے غلط کام کیا, گناہ کیا ہوئے. لقد جئت شیئا نکرا قال الم اقل لك انك لن تستطيع معي صبرا, میں نے نہیں کہا تھا کہ آپ میرے ساتھ صبر نہیں کر سکیں گے. اب پھر موسیٰ علیہ السلام کہیں قال ان سالتك عن شيء بعدها فلا تصاحبني, اگر میں آپ سے اس کے بعد کوئی بات پوچھی ہوں تو آپ مجھے اپنی صحبت میں نہ رکھیے گا. بس ٹھیک ہے, دو غلطی ہو گئی نا بھائی, ایک چانس اور دے دیں, تیسرا چانس. فلا تصاحبني, تو مجھے آپ نہ رکھیے گا, مجھے بھگا دیے. قد بلغت من لدني عذرا, کیونکہ اب میں پھر اپنے عذر کو پہنچ جاؤں گا, یعنی میری وہ پوری ہو جائے گی, میری جو عذر ختم ہو جائے گا. فانطلقا, پھر چلے. حتى اذا ركبا حتى اذا اتيا اهل قريه استطعما اهلها فابوا ان يضيفهما, یہاں تک کہ وہ ایک اہل قریہ کے پاس آئے, یعنی بستی کے پاس, اور فابوا ان يو, وہ اس کا اس وہاں پہ کچھ کام وام کیا, ان کی دیوار وغیرہ سیدھی کر دی, تو انہوں نے کہا کہ بھئی ٹھیک ہے ہمیں کھانا کھلا دو. اس زمانے میں ایسے بستی میں لوگ کھانا کھاتے تھے, تو انہوں نے کھانا کھانے سے کھلانے سے منع کر دیا. فوجدہ فیہا, انہوں نے جب جا کے پہلے انہوں نے کہا کہ ہمیں کھانا کھلا دو, انہوں نے منع کیا, لیکن وہاں ایک دیوار گر رہی تھی. فوجدہ فیہا جدارا یرید ان ینقض فاقام, وہ گرنا گرا چاہتی تھی, یرید ان ینقض فاقام کا صحیح ترجمہ, وہ گرا چاہیے, گرنے والی تھی دیوار, انہوں نے بھانپ لیا, اس کو انہوں نے سیدھا کر دیا. قال لو شئت لاتخذت علیہ اجرا, لو شئت, اگر اس پر آپ چاہتے تو اس دیوار سیدھا کرنے پہ اجر لے سکتے تھے, آپ کھانا لے سکتے تھے, کوئی اس سے کمائی ہو جاتی. تو قال ھذا فراق, بس اب تو بات ختم ہو گئی, اب یہ نہیں کہہ رہے لن تستطیع, اب کہنے قال ھذا فراق بینی وبینک, اب میرے اور تمہارے درمیان جدائی ہے, کیونکہ تم میرے ساتھ چل نہیں سکو گے. بات وہی ہے کہ ہر غلطی ایسے کام پر انہوں نے ٹوکا, اس لیے کہ ظاہری طور پر وہ کام واقعی غلط تھا, لیکن کیونکہ ان کی کوئی تکوینی معاملہ ان کو پتا تھا, اب بعد میں وہ ساری چیزیں بتا رہے. قال ھذا فراق بینی, فراق دیکھیے قال, تو ہم جانتے عربی میں قالا کہتے ہیں کہا, ھذا یہ, فراق غم فراق اردو میں مشہور ہے, دوری جدائی غم فراق. ھذا فراق بینی و بینک, میرے اور آپ کے درمیان اب جدائی ہے. سأنبئ کا بتاویلی معلوم معلوم تستطیع علی, اب میں آپ کو بتا دیتا ہوں جس پر آپ صبر نہ کر سکے, وہ ساری چیزیں میں آپ کو بتا دیتا ہوں. اما السفینۃ فکانت لمساکین یعملون فی البحر فاردت ان اعیبها, وہ جو سفینہ تھا نا جس کو میں نے توڑ دیا تھا, تھوڑا سا, پورا نہیں توڑا, تھوڑا سا سوراخ کر دیا تھا, تو یعلمون یعملون فی البحر فاردت ان اعیبها وکان وراهم ملک یاخذ کل سفینۃ غصبا, میں نے اس کو اس لیے اس میں عیب ڈال دیا تھا, کیونکہ اس کے دوسری طرف ایک بادشاہ ہوتا تھا جو صحیح سفینہ ہوتا تھا اس کو قبضہ کر لیتا تھا, صحیح کشتی کو قبضہ کر لیتا, تھوڑی ٹوٹی اوٹی اس کو چھوڑ دیتا تھا, اس لیے میں نے اس کو عیب دار کر دیا, یہ وجہ تھی. غصبہ یأخذ کل سفینۃ غصبہ, اس کو غصب کر لیتا تھا, اپنے قبضے میں لیتا. واما الغلام فکان ابواہ مؤمنین فخشینا ان یحرقهما طغیان و کفرا, اور وہ جو غلام کا مطلب کیا ہوتا ہے عربی میں لڑکا, وہ جو بچہ تھا, فکان ابواہ اس کے والدین مؤمنین وہ بہت زیادہ کامل مومن تھے, فخشینا ان یحرقهما, پس میں ڈرا کہ وہ اس کو وہ اتنا خراب بچہ ہونے والا تھا, اب یہ علم ان کے پاس تھا, ایسا ہونے والا تھا کہ وہ بجائے اس کے کہ وہ صحیح ہوتا والدین کو بھی گمراہ کر دیتا, کہیں اس کو بھی ان کو بھی گمراہ نہ کر دیتا, طغیانوں و کفرا وہ کفر اور طغیان میں مبتلا ہوتا. فاردنا ان یبدلہما ربہما خیرا منہ زکاتا واقربا, ہم نے میں نے چاہا کہ اس کو بدل دیا جائے اس کی رب کی رحمت سے اور اس کو پاک کر دیا جائے, یعنی اس کو ہم نے یہاں سے ہٹائی دیا راستے سے, تاکہ اب اللہ تعالیٰ ان کو اس کی بجائے دوسری اولاد دے گا, इसके बजाय बदला, इसके बजाय अल्लाह ताला उनको दूसरी औलाद दे। वह अम्मल जिदार, इसके बारे में हजरत वाला भी बेशुमार मरतबा हमने हजरत से सुना, वह अम्मल जिदारु फकान अली गुलामैन यतीमैन, और वो जो दीवार मैंने सही की ना, वो दीवार थी दो लड़कों की, गुलामैन यतीमैन, वो दो लड़के थे जो यतीम थे। फिल मदीना, मदीना से मुराद मदीना शहर नहीं, शहर को मदीना कहते हैं, मदीना शरीफ जो है आपने इसलिए नाम रखा कि हर शहर को मदीना कहते हैं, और मदीने पाक का नाम मदीना आप अलैहिस्सलाम के जाने से हुआ, पहले यसरिब कहा जाता था, यसरिब, लेकिन अब यसरिब कहना ठीक नहीं है, क्योंकि यसरिब का मतलब बीमारियों की आमाजगा, यसरिब का मतलब क्या, क्योंकि नबी अलैहिस्सलाम जब वहां गए तो वहां पे बहुत बीमारियां थी, आपने फरमाया अल्लाह इन बीमारियों को दूर भेज दीजिए, कोई खास नाम लिया जैसे अफ्रीका भेज दीजिए यहां से, तो बीमारियां चली गई और सहाबा सही हो गए, तो उसका नाम फिर मदीना रख दिया गया, और अब इसीलिए यसरिब कहना जो है ये मुनासिब नहीं है, ठीक नहीं। तो यतीमैन फिल मदीना, वो उस शहर के दो लड़के थे, वकान तहतहू, और उस दीवार के नीचे, मैंने इसलिए उसको सीधा कर दिया, कंजुल्लहुमा, उसका खजाना था, उनका खजाना दफन था, वकान अबूहुमा सालेहा, और उनका अब्बा, उनका बाबा या उनका दादा बहुत नेक आदमी था, सालेहा नेक आदमी था, फाराद रब्बू का, अब देखिए यहाँ कहना फाराद ना, मैंने चाहा, जो गलत का गलती वाली काम है ना, कहा मैंने चाहा, फाराद रब्बू का, आपके रब ने चाहा, अब यहाँ कह रहे हैं आपके रब ने चाहा, फाराद रब्बू का अन यबलुगा अशुद्दहुमा, कि वो लोग पहुंच जाएं दोनों दोनों बच्चे जो अशुद्दहुमा यानी बुलुगत की उम्र को पहुंच जाएं, वजस तखरीजा कनजहुमा रहमतम मिन रब्बिक, और फिर उसके बाद वो खजाने को निकाल लें अपने रब से, तो आपके रब ने इसलिए फिर ये उसकी इसलिए मुझे मैंने ये किया, वमा फालतुहु अन अमरी दालिक, तो यहाँ पे हजरत वाला ये फरमाते थे रहमतुल्लाह तआला के, देखो इसकी तफसीर में अल्लामा आलूसी ने लिखा है, ये जो बाप था उनका उनका डायरेक्ट बाप नहीं था, दादा का दादा, सातवीं पुश्त में उनका बाप नेक गुजरा था, अल्लाह ताला सातवीं पुश्त तक मेहरबानी फरमाते, पहला ही बाप नहीं था उसका, बाप का बाप यानी नगर दादा, पर दादा, नगर दादा, इतना सातवीं पुश्त में, वकाना अबू हुम अबू अबा आशिर, एक रिवायत में कि दसवीं पुश्त में वो कोई नबी या वली गुजरा था, अल्लाह ताला इतनी दूर तक अपने खास बंदों के की औलाद पर मेहरबानी फरमाते रहते, इसीलिए किसी वलीउल्लाह की औलाद से बदगुमानी नहीं रखनी चाहिए। चुनांचा मैंने, मुझे याद है, अल्लाह ताला माफ फरमाए, कि हजरत डॉक्टर अब्दुल्ही साहब रहमतुल्लाह ताला के हमारा जाना हुआ, उनके विसाल के बाद मुफ्ती रफी उस्मानी साहब का बयान था वहां पे, तो उनके बेटे थे, उस वक्त तक उनकी दाढ़ी नहीं थी, बाद में उन्होंने तीनों ने दाढ़ी रख ली, मेरे साथ एक दोस्त गया जो नया नया था, जरा जज्बाती था, ये देखो इनके बेटों को भी दाढ़ी नहीं, मैंने कहा भाई ऐसा ना कहो, अल्लाह ताला तौफीक अता फरमाएंगे, तो ये हुआ कि बाद में उन तीनों ने दाढ़ी रख ली, और वो जो थे वो साहब दाढ़ी से फारिग हो गए, जो एतराज करने वाले, इसीलिए औलिया अल्लाह की, औलिया अल्लाह के हालात पर, उनकी औलाद पर उंगली उठाना नहीं चाहिए, अल्लाह ताला उनके साथ खास मामला करेंगे, क्योंकि औलिया अल्लाह पर जब मेहरबान होंगे तो जिस जो जिससे मोहब्बत की जाती है उसकी औलाद से भी मोहब्बत की जाती है, क्योंकि वो परेशान रहेंगे, गमगीन रहेंगे, मेरी औलाद जहन्नम में, अल्लाह ताला उनकी वही अलहकना ज़ुर्रियतहुम, ये कुरान करीम में, हम उनकी ज़ुर्रियत को उनके साथ जोड़ देंगे, मिला देंगे, जाओ, ये खास बात, तो दुनिया में ही मेहरबानी करते हैं और आखिरत में भी उस पर मेहरबानी करेंगे। हाँ, इसलिए इसका मतलब ये हरगिज नहीं है कि औलाद को चाहिए कि वो कुछ भी ना करे और बस अब अब्बा के उस पर भरोसे पर रहे, यहाँ पे भी आपने दूसरी जगह शाद फरमा दिया कि हजरत फातिमा को, या फातिमा अनखिजी नफसिक, ए फातिमा अपने आप को बचाओ, मिनन नार, दोजख की आग से बचाओ, इस भरोसे पर ना रहना कि तुम नबी की बेटी हो, यहाँ ये भी फरमा दिया। और मुफ्ती तकी साहब ये रिवायत नकल करते हैं कि जिसका जिसका अमल उसको पीछे कर दे, ए सर उठा के सुनो क्या कर रहे हो, जिसका अमल उसको पीछे कर दे उसका नसब उसको आगे नहीं बढ़ा सकता, रिवायत है, जिसका अमल उसको पीछे कर दे, नमाज रोजा छोड़ा, सैयद साहब, शाह साहब, पंजाब में और इलाकों में, गांव गोठों में ऐसे बहुत से शाह साहब होते हैं, असली सैयद है भी या नहीं है, चलो ठीक है, अगर है भी सैयद तो सैयद हो के अगर नमाज नहीं पढ़ता, दाढ़ी नहीं रखता, सुन्नतों पे अमल नहीं करता, तो इस सैयद से वो जोलाहा बेहतर है जो अल्लाह का प्यारा है, वलीउल्लाह है, हाँ ये ठीक है कि अगर ये भी अमल करे, इसकी मिसाल हजरत वाला ये देते थे कि देखो किसी को जैसे फौज में के लिए उसने फौज में भर्ती होने के लिए लोग दरखास्त देते हैं, अब देखा जाएगा कि क्योंकि इसमें चॉइस होती, दरखास्तें 1,000 हैं, लेना 20 आदमी को है, अब उसमें से बहुत पहले काबिल को निकाल लिया, अब दो आखिर में रह गए, अब दो अगर रह गए, दोनों मैट्रिक हैं, दोनों ने एक ग्रेड से किया है, अब उसको लेना है, तो देखा जाएगा कि फौजी का बेटा कौन है, फौजी के बेटे को ले लिया जाएंगे। हाँ अगर फौजी का बेटा नॉन मैट्रिक हो या डी ग्रेड हो तो उसको छोड़ना पड़ेगा। लिहाजा यहां सिर्फ खून को नहीं देखा जाएगा, अहलियत और सलाहियत को भी देखा जाएगा। इसी तरह जो है ये इसमें भी देखना चाहिए, दोनों तरफ है, एक तरफ हम दूसरों के लिए, जैसे किसी पर मुसीबत आई, खुदा ना खास्ता, ये आम सी बात है, बस ये बात तकरीबन पूरी हो गई, ये एक आम सी बात है, किसी पर मुसीबत आई तो अब हम और आप उसके लिए क्या है, जिस पर कोई हालात आए, खुदा न खाता नौकरी छूट गई, कुछ भी ऐसा मसला हुआ, पानी लाई, छोड़ दो भाई उसको, क्यों आप उसको वो कर रहे हैं परेशान। अल्हम्दुलिल्लाह, कोई भी ऐसी परेशानी आ गया, एक्सीडेंट हो गया, तो जो जिस पर आई है वो समझे मेरे लिए शामतें, मेरी शामतें अमल का नतीजा ही, मेरे गुनाह हैं जिसकी सजा मुझे मिली। अब जो दूसरा जाए वो भी यही कहे, हाँ पता चला ना मुझे भी तंग किया तुमने, बहुत बुरा भला कहा था, ये उन्हें वो उसको चाहिए अपने गुनाह की माफी मांगे और अल्लाह से सब्र करे और गुनाह की माफी मांगे, इंशाल्लाह हालात बेहतर हो जाएंगे। और दूसरा ये अच्छा गुमान करे कि इस पर इसके साथ आजमाइश है, तो बहुत नेक बंदा है, इसके साथ अल्लाह की खास आजमाइश है। अपने लिए मामला अलग होता है, दूसरे के लिए अलग होता है। अपने आप को सबसे कमतर समझना है, अपने आप को तहज्जुद पढ़ के भी कमतर समझना है, दूसरा फजर छोड़ने वाले को भी कमतर नहीं समझना है अपने से, उसको इसलिए हो सकता है आज मैं तहज्जुद पढ़ रहा हूं, अगर हम मैं अपने आप को अपना कमाल समझने लगूं, ऐसा ना हो कि कल मेरी तौफीक अल्लाह मुझसे तौफीक छीन ले और उसको नेक बना दे, फिर क्या होगा। इसलिए हमेशा दूसरे को अपने से अच्छा समझना, तो इसलिए हर एक का मामला अलग होता है, हर एक का मामला अलग होता है, चाहिए कि आदमी दूसरे की मुसीबत को देखकर उसके लिए दुआ करे और सब्र की तलकीन करे। और रिवायत में है नबी अलैहिस्सलाम ने इरशाद फरमाया, मोमिन के तो हर हाल में मजे हैं, मफहूम अर्ज कर रहा हूं, अच्छी हालत आती है खूब शुक्र अदा करता है, नौकरी है, सारे काम है, पैसा है, ऐश है, इज्जत है, मोटर कार है, और इस दुनिया में क्या दरकार है, आखिरत की नेमतें भी हों अता, ऐ खुदा तेरी बड़ी सरकार। तो शुक्र ये है कि फजर की नमाज भी जमात से पढ़ रहा है। एक दोस्त मुझसे पूछने लगे, अल्हम्दुलिल्लाह कोई ऐसी तकलीफ नहीं है, परेशानी नहीं है, अल्लाह ताला ने रिस्क भी फरावानी फरमाई है, तो ये मैं समझता हूँ कहीं ये आजमाइश तो नहीं, कहीं ये ढील तो नहीं दी जा रही। मैंने कहा इसका तरीका यही है कि आप फजर पढ़ते हैं, उसके बाद इशराक भी पढ़ें, जिक्र तिलावत ज्यादा करें, खूब शुक्र अदा करें, खूब शुक्र अदा। और शुक्र असली क्या है, असली शुक्र तकवा का एहतमाम। जबान से तो अल्हम्दुलिल्लाह कह रहे हैं, खाना खा के अल्हम्दुलिल्लाह पढ़ा, लेकिन खाने से जो कुव्वत बनी, हाथ में कुव्वत कहाँ से आती, खाने से, आंखों में कुव्वत बीनाई कहाँ से आती, खाना ना खाए 10 दिन आंखों की रोशनी कम हो जाए, कानों की सुनवाई कम हो जाए, तो ये सारी कुव्वतें खाने से आती, इन कुव्वतों को अल्लाह पर फिदा करें। आंखों की बीनाई को अल्लाह पर फिदा करना क्या है, नाजायज जगह ना देखे, ना महरमों को ना देखे, कुरान की तिलावत करे, वालदेन को निगाह रहमत से देखे, अल्लाह वालों को देखे, उलमा को देखे। आज क्या देखते हैं दादा, दादा अगर दादा, किसी को बहुत शौक भी हो तो मीडिया को सर्च करता है कौन दादा अच्छा बयान करता है, और अच्छा और लच्छेदार बयान करने वाले अक्सर ऐसे होते हैं मीडिया पर जो उनके कौल और फेल में तजाद होता है, वो खिलजान फैला रहे होते हैं, और बजाय इसके सही रास्ते के आदमी गलत तरफ चले जाता है, लिहाजा किसी रासिख फिल इल्म के पास बैठ। तो मोमिन के दोनों हालत में मजे, उसकी हालत अच्छी होती है तो खूब शुक्र अदा करता है, अल्हम्दुलिल्लाहिल्लज़ी बिनिअमतिही ततिम्मुस सालिहात, इशराक पढ़ता है। इशराक क्या है, 360 जो जोड़ हैं हमारे जिस्म में, इन सब का शुक्रिया है। फजर के बाद कल तो किसी को नहीं जाना, कोई तालिबिन होगा उसको जाना होगा, कोई मुदर्रिस के अलावा, अक्सर मिस्टर लोग तो नहीं जाते ना, रोजाना तो नहीं पढ़ते कि काम रहता है, इतवार को इसलिए नहीं पढ़ते कि सोना होता है, इतवार को जरा देर से सो जाए, फजर पढ़ी, अब सूरह यासीन शरीफ पढ़े। ये हर एक के लिए, आपसे जो भी पूछे ना, और पूछे तो आप बताएं, ना भी पूछे तो आप जिक्र करें, کہ آج کل لوگ پریشان رہتے ہیں اور ہم اللہ کو یاد نہیں کرتے، فجر کی نماز جماعت سے نہیں پڑھتے، تو فجر جماعت سے پڑھیں اور سورہ یاسین شریف کی تلاوت کریں. اس دن ایک صاحب آئے، میں نے یہ کہا جو پریشان تھے، تو میں نے ان کو بتایا کہ بھائی سورہ یاسین پہ کہنے میں قرآن پڑھا ہوا نہیں. میں نے کہا یہ جواب اپنے میرے سامنے تو دیا ہے، کل قیامت میں اللہ تعالیٰ کے سامنے دے سکتے ہیں، یہ کتنی شرمندگی ہوگی کتنے لوگوں کے سامنے. قرآن پڑھنے نہیں پڑھا ہوا یہ جواب کافی ہے، باشرا ہیں، پکی عمر کے ہیں، قرآن پڑھا ہوا نہیں. یہ سمجھتے ہیں بس نہیں پڑھا ہوا تو نہیں پڑھ رہا بھائی، پڑھنے کو 60 سال کا ہے، 65 سال کا ہے، وہ بھی پڑھے. لہٰذا قرآن پڑھیں، سورہ یاسین شریف پڑھیں اور اس کے بعد اشراق پڑھیں، پھر اس کے بعد چاہیں تو چاش پڑھیں یا نہ پڑھیں، سو جائیں. دن بلا وجہ جتنا ہم سوتے ہیں نا، صبح فجر پڑھ کے اکثر کراچی والے سوتے ہیں، دن چھوٹا ہو جاتا ہے. 11-12 بجے جاگ رہے ہیں، 11-12 بجے جاگ رہے ہیں. اب بتائیے مغرب کے بعد کیا، عشاء کے بعد لوگ 9:45 بجے آ رہے ہیں. لیٹ لطیف لوگ ہمیشہ لیٹ لطیف ہی رہیں گے، کہیں بھی ہوں گے. بعض دفعہ ایسے لیٹ لطیف ہمارے جاننے میں کہ وہاں کی گاڑی نکل گئی، عمرے پہ گئے تھے کہ وہاں کی گاڑی نکل گئی، اب وہ ٹیکسی کر کے ہوائی جہاز کے لیے گئے. جو پیکج کی گاڑی تھی نا وہ نکل گئی، 200 ریال ٹیکسی کر کے ہوائی جہاز کے لیے جانا پڑا. لیٹ لطیف والے سمجھتے ہیں ہمارے لیے گاڑی رکی رہے گی، اس نے بھی کہا کہ ہم نے ٹائم دیا، ایک گھنٹہ لیٹ ہوگا کتنا ٹلٹ کریں، وہ چلا گیا. اب 200 ریال دے کے، 200 ریال کتنا ہے، 15,000 پاکستانی بنتے ہیں تقریباً، اب تو اور زیادہ ہوتا ہی چلا جا رہا ہے. تو اتنا اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے اہتمام کی، ورنہ وہ طبیعت میں ہی ہے، شروع ہو جائے گا چلو ٹھیک ہے بعد میں چلے جائیں. میں بار بار بتاتا ہوں ان لوگوں کے کانوں پہ جون ہی رینگتی، میں تو کہتا ہوں نہ آؤ بھائی تاکہ کوئی عذر کر دو، کیوں تکلیف پہنچاتے ہو بار بار. میں نے بار بار بتایا کبھی بھی ایسا نہیں ہوا کہ حضرت والا کیا ہم جا کے حضرت کا بیان شروع ہو گیا اور ہم بعد میں پہنچے ہوں، سوائے ایک آدھ دفعہ بارش ہو رہی تھی. کبھی مغرب کے بعد بھی ہوتا تھا کہ ہمارے جاتے ہوئے کبھی ٹریفک جام ہوتا تھا، پیر کا بیان کبھی ایسا ہوا، وہ بھی حضرت دیر سے تشریف لاتے تھے، ہم پہنچ ہی جاتے تھے، ایف سی ایریا سے تو بہت کم مسافت تھی. لیکن سمجھ میں نہیں آتی، بعض لوگوں کا خاص ہے بس، ان کو دیر ہی سے آنا ہے. اللہ تعالیٰ اس سمجھ فہم عطا فرمائے. مرید ہونا آسان ہے لیکن شیخ کے حقوق کو نبھانا مشکل ہے، اسی لیے کہتا ہوں جلدی نہیں کرنی چاہیے مرید ہونے میں، بہت سوچ لینا چاہیے پہلے، ورنہ آدمی مرید ہو جاتا ہے پھر شیخ کو تکلیف پہنچاتا ہے اس طرح کہ دیر سے آ رہے ہیں اور غیر حاضر ہو رہے ہیں، کہانیاں ڈال رہے ہیں. کیا شیخ جانتا نہیں، وہ بھی اسی معاشرے کا حصہ ہے، اس کو کہانی سنا رہے ہیں. کتنی دفعہ جیسے ہوتا ہے نا، پہلے بچے وہ استاد بھی کہنے لگے، جب بچے نے جا کے کہا کہ میری دادی کا انتقال ہو گیا، اس نے کہا ہم نے اپنے بچپن میں کئی دفعہ دادی کو مارا ہے، صرف تم نے نہیں مارا، ایک دفعہ نہیں کئی دفعہ اپنی دادی کو مارا ہے. تو استاذہ نہیں جانتے کہ یہ سب ہیلے بہانے. کارے مرداں روشنیوں گرمی است، کارے دونا ہیلو بے شرمی است. مردوں کا کام روشنی اور گرمی ہے، یعنی کام کرنے کے کام کرنے سے ہوتے ہیں، کبھی عذر ہوتا ہے نا، لیکن بعضوں کی عادتیں شریفہ کے مقابلے میں کیا رزیلا، عادت شریفہ کہہ سکتے ہیں اس کو، بعضوں کی عادتیں رزیلا یہ ہے کہ وہ ہمیشہ دے. کبھی والوں کو کبھی بھی نہیں کہتا میں، کبھی ہو سکتا ہے بھائی ٹھیک ہے دیر سے دیر ہو گئی، انسان ہے ہو جاتا. مسبوق دیکھیے آج کل روزانہ مغرب آگے جا رہی ہے، مغرب کی نماز دیر سے ہو رہی ہے نا، ایک ایک دو دو منٹ روزانہ. ابھی بھی مسبوق صاحب وہیں کھڑے ہیں، وہ اذان کے وقت وضو کرنا شروع کرتے ہیں. اب اگر آپ 5 منٹ ٹائم بھی دیں تو 5 منٹ بھی لیٹ سے آئیں گے، پھر بھی کھڑے رہیں گے. نماز 9:15 ہوگی تب بھی مسبوق رہیں گے، نماز 7:30 ہوگی سردی میں تو بھی مسبوق رہیں گے. دیر سے آنے کی عادت ہوتی ہے، لہذا اپنی عادت کو تبدیل کرنا چاہیے. پہلے آدمی آئے پہلے آئیے پہلے پائیے. بعضے پہلے آ کے بھی وہاں نماز پڑھتے ہیں، بھائی یہاں پہلی صف میں پڑھ لو کیا حرج. اگر آپ بالفرض 5 منٹ میں نہیں پڑھ سکتے تو 4 منٹ میں پڑھ لیں، 4 رکعت نہیں پڑھ سکتے 2 رکعت پڑھ لیں. یہ حرم تھوڑی ہے، حرم میں کیا ہوتا ہے اذان ہو گئی، اذان کب ہوتی ہے جیسے ہی وقت داخل ہوا اذان ہو جائے گی. پھر امام صاحب 5 منٹ میں آئیں یا 7 منٹ میں یا 10-15 منٹ میں، آپ کوئی ہل بول نہیں سکتا کوئی کچھ. آپ نے کبھی جلدی پڑھ لی بیٹھے ہوئے، اب وہ آرام سے آ رہے ہیں، یہی سنت کا طریقہ ہے. ایک دم ٹائم پہ کھڑا ہو جانا، ٹن بجا اور لوگ کھڑے ہو جاتے ہیں فوراً. امام ابھی وہاں سے آ رہا ہے، مولانا جانی صاحب کا مجھے یاد ہے نصیر آباد میں، اس سے بہت بڑی مسجد ہے نصیر آباد کی، حضرت وہاں سے پیچھے سے آ رہے ہیں، لوگ پہلے سے کھڑے ہو گئے. یہ گھڑی جب سے آئی ہے حضرت نے آ کے گرجدار آواز، امام سے پہلے کھڑے نہیں ہونا چاہیے، امام جہاں سے وہاں سے گزرے وہاں کے لوگ کھڑے ہو جائیں. ہاں اگر امام سامنے سے آ رہا ہے اس کو دیکھ کے سارے کھڑے ہو جائیں، امام اگر درمیان میں بیٹھا ہے وہ کھڑا ہو جائے پھر سب لوگ کھڑے ہو جائیں. لیکن امام ابھی پیچھے پہلے سے کھڑے ہو گئے اور دیکھ رہے ہیں بار بار امام آ رہا ہے نہیں. آپ بڑے وقت کے پابند ہو، شادی بیاہوں میں کتنے وقت کی پابندی ہوتی ہے، ऑफिस और ड्यूटी और मदरसे में कितने वक्त की पाबंदी होती, हर जगह अगर यहीं पे सारी पाबंदी इनको समझ में आती, तो जल्दी आने की कोशिश करनी चाहिए, चाहे मजलिस हो या मस्जिद हो, नमाज में हो या मजलिस में हो, इससे इससे जो है दिल खुश होता है। लेकिन अफसोस होता है कि बाद लोगों ने आदत बना ली है, बर्दाश्त करता हूँ बाद दफा बर्दाश्त नहीं होता, इसलिए कह देता हूँ कि कुदूरत रखने से मुरीद का नुकसान होता है। मीर साहब से बाद लोग कहते हैं दर्द आप कोई नाराज हैं, अल्लाह वाले होते हैं बाद दफा अपने हाल में गर्क होते हैं, मस्त होते हैं, क्यों नाराज हैं, यानी आपने कोई तवज्जो नहीं दी, हर वक्त नाराज होंगे तुमको डांट लेंगे, हम डरते हैं क्या तुमसे, शेख को हक है डांटने के, हम डांट लेंगे, डरते नहीं हम आपसे, लिहाजा ये मत रखो। हकीम उलम्मत से भी किसी ने कहा हजरत लगता है आज मुझसे नाराज है, पर मैं लीजिए ख्वाजा साहब हर एक को अब लिख के देना पड़ेगा मैं नाराज नहीं हूँ, ये क्या तरीका है भाई, आज कभी आदमी बात करता है कभी नहीं करता, तो ये कोई जरूरी है कि नाराजी हो, कभी इग्नोर भी करता है शेख, ये देखना चाहता है कि ये सिर्फ तवज्जोहात और ये कवरेज का बंदा है या बैठा रहता है बस, देखे ना देखे, उसकी मजलिस में बैठना क्या नफे से खाली नहीं है, क्या नफा नहीं मिलेगा उसको। तो एक पहली बात ये कि जिस पर मुसलमान, हर मुसलमान याद रखें, ये दोनों हालत हमारे लिए बेहतरीन है, और मांगे खुशहाली, खुशहाली भी रहे और शुक्र भी अदा करते रहें। लेकिन खुदा ना खास्ता इंसान है, बादशाह हो या जो भी, उनसे दुनिया में हर किस्म के हालात आते हैं, लिहाजा कभी गम आ गया, परेशानी आ गई, बीमारी आ गई, अब क्या है, अब सब्र करता है, अब सब्र करता है, सब्र की जजा क्या है, इन अल्लाह मअस्साबिरीन, अल्लाह मिलता है सब्र से, इन्नमा वफून साबिरून अजरहुम बिगैर हिसाब, अल्लाह ताला सब्र करने वालों को बगैर हिसाब अजर देता है, इतना देता है, सब्र करने वालों को बेहिसाब देता है। तो शुक्र से भी इसको जन्नत मिलेगी और सब्र से भी जन्नत, दोनों हालत में इसके मजे हैं, दोनों हालत, किसी हालत में महरूम नहीं है, अगर नेमत मिलती है शुक्र अदा करता है, नेमत छिन जाती है या कोई तकलीफ परेशानी आती है तो ये सब्र करता है, सब्र से भी जन्नत और शुक्र से भी जन्नत। लतीफा मशहूर है, खुश होता जा रहा है बयान, इसीलिए तुम्हें सुना, शौहर ने कहा कि हम और तुम, बीवी से कहा हम दोनों जन्नती हैं, कहा कैसे, कहा कि मैं तुम्हें, तुम मुझे मिली हो, मैं सब्र करता हूँ या अल्लाह बस गुजारा कर रहे हैं, और मेरा जैसा हैंडसम तुम्हें मिल गया, तुम शुक्र अदा करो, हम दोनों जन्नती हैं, तुम शुक्र अदा करो और हम सब्र कर रहे हैं, साबिर और शाकिर दोनों। और रिवायत है अत्ताइमुश शाकिर, देखिए कैसी अल्लाह की मेहरबानी, देख अत्ताइमुश शाकिर, ताइम कौन, मुताम क्या, खाना खाने की जगह, ताइम खाने वाला, खाना खाकर शुक्र अदा करने वाला, ताइमुश शाकिर, दोनों इसमें फायल है। अत्ताइमुश शाकिर कस्साइमिस साबिर, खाना खाकर पहले बिस्मिल्लाह पढ़ा, अल्लाह का शुक्र अदा कर रहा है, अल्हम्दुलिल्लाहिल्लज़ी आमना व सक़ाना, खाना खाकर शुक्र अदा करने वाला ऐसा ही है जैसा भूखा रहकर सब्र करने वाला। कितना कैसी अल्लाह की नेमत है, ये नहीं कि खाना मिल गया तो उसका अजर नहीं मिलेगा, खाना खा के शुक्र तो अदा कर रहा है ना, वो शुक्र अदा करने वाला ऐसा ही है जैसे खाना ना मिलने पर सब्र करने वाला, खाना ना मिलने पर सब्र करने वाले को भी, हम लोग इन सब चीजों को समझते नहीं है। कल सुबह एक बात आ गई कि बरकत के मतलब को भी नहीं समझते हम लोग, बरकत वाला जुमातुल मुबारक से फलां फिल्म का आगाज होगा, मुफ्ती तकी साहब ने इसको लिखा है, उस जमाने में अखबार में आता था कि जुमातुल मुबारक से यानी बरकत वाले दिन से इस गुनाह का आगाज होगा, यानी बरकत का मतलब भी नहीं समझते। तो ये जहां पे बरकत, और हजरत ने ये भी फरमाया था, कोई अगर बैंक में क्लर्क था, अब उसको तरक्की हो गई, वो मैनेजर बन गया, बैंक सूदी बैंक, उस वक्त तो सूदी ही था, अब कुछ फर्क हुआ है, बहुत से उसमें भी इख्तलाफ करते हैं, लेकिन बहरहाल जो सूदी बैंक अब भी है और ढिटाई से चल रहे हैं, मुस्लिम कमर्शियल बैंक, नेशनल बैंक, जो इसमें तरक्की करके अफसर बन जाए, मैनेजर बन जाए, उसको मुबारकबाद देना भी ऐसा ही गुनाह है कि पहले तो कम हराम खाते थे, अब ज्यादा हराम खाएं, मुबारक हो आपको, ये मुबारकबाद देना जायज नहीं, मुबारकबाद देना जायज नहीं, क्योंकि गुनाह के ऊपर मुबारकबाद देना जायज नहीं। तो बरकत का मतलब नहीं समझते, बरकत का मतलब क्या है, कलील कसीरुन नफा, थोड़ा हो लेकिन उसकी उसका फायदा ज्यादा हो जाए, 30-40 हजार में हमारे कारी हजरात, आइमा हजरात, कितनी तनख्वाह इसमें गुजारा हो रहा है, बरकत हो रही, घर में सुकून है, चैन है, बरकत ये, ورنہ پیسہ بہت ہے لیکن کہتے پیسہ بہت ہے سکون نہیں ہے. یہ مشہور ہے نا ہمارے عرف میں, پیسہ بہت ہے سکون. واقعی ایسی بات ہے, پیسہ جب زیادہ ہوتا ہے بے سکونی بھی زیادہ ہوتی ہے, ہر وقت اور بڑھانے کی فکر رہتی ہے. ایک چپقلش اور ایک مسابقت چل رہی ہے, وہ ہم سے آگے کیسے نکل گیا, اس کی گاڑی ہے نئے ماڈل کی آ گئی, ہمارے پاس ابھی تک پرانے ماڈل والی گاڑی ہے. اسی میں بےچارے پریشان ہو رہے ہیں, حسد کے مریض ہو رہے ہیں کہ اس کو کیوں مل گیا, مجھے کیوں نہیں ملا. لہذا برکت کیا ہے, کم میں خوب فائدہ ہو جائے اور نفع ہو جائے آسانی. اور بے برکتی کیا ہے اس کے مقابلے میں, کثیر قلیل النفع. 3 لاکھ تنخواہ ہے, مجھے ایک دوست نے بتایا جس کا دوست بینک میں, کہ ہمارا جو بینک مینیجر ہے وہ بھی بینک میں تھا, اس نے چھوڑ دیا الحمدللہ. تو ہمارا جو مینیجر ہے اس کی تنخواہ 3 لاکھ ہے, یہ 15 سال پہلے کی بات ہے. 3 لاکھ اس زمانے میں اس کی تنخواہ تھی, اب تو 15 سال پہلے 3 لاکھ کتنا زیادہ تھا, اب تو ابھی بھی کم نہیں ہے. لیکن وہ بھی 27-28 تاریخ کو بار بار دیکھتا ہے کب تنخواہ آئے گی, یعنی 3 لاکھ اس کا خط. یہ بے برکتی ہے, کسی کے 30,000 میں گزارا ہو رہا ہے, کسی کے 3 لاکھ میں نہیں ہو رہا ہے, بے برکتی اس کو کہتے ہیں. تو برکت یہ ہے. اور لعنت کے ماری میں لوگ لعنت اس طرح دیتے ہیں, لعنت دینا ناجائز ہے, کسی مسلمان کو لعنت نہیں دینی چاہیے, خاص کر یہ ٹریفک میں. اگر منہ سے نہیں کہتے یوں کر کے ہاتھ دکھا لیتے شیشے میں تاکہ دیکھ کے وہ ذرا اس کو پریشانی ہو, اور وہ بھی پھر کوئی نہ کوئی گالی دیتا ہوا جاتا ہے. کوئی بہت سے لوگ پیچھے باتیں بنا, دیکھو اس کو دیکھو بے عقل گدا کہیں کا, اب وہ دوسرا سن رہا ہے, یہ غیبت ہے. لہذا ایسا نہ کہیں بلکہ برداشت کریں. اللہ تعالیٰ یوں کہیں, اللہ تعالیٰ سب کو سمجھ اور فہم عطا فرمائے, بعض وہی غلطیاں ہم بھی تو کرتے ہیں. تو لعنت دینا ناجائز ہے, آپ نے منع فرمایا, کسی پتھر کو بھی لعنت مت دو. لعنت کا مطلب کیا ہے, البعد عن الرحمہ, اللہ کی رحمت سے دوری. البعد عن الرحمہ, اللہ تعالیٰ کی رحمت سے دوری. تو کسی کو اللہ کی رحمت سے دور کرنے کی بد دعا کیوں دیا. ہاں ایک ایسی پارٹی ہے جس کو نبی علیہ السلام نے فرمایا لعنت کرو, وہ کون سی ہے, جب کوئی میرے صحابہ کو برا کہے تو تم یوں کہو لعنت اللہ علی شرکم, تمہارے شر پر اللہ کی لعنت, تمہارے شر پر اللہ کی لعنت. تم میرے صحابہ کو نبی علیہ السلام کے ساتھیوں کو برا کہتے ہو, تمہارے شر پر اللہ کی لعنت. تو صرف ایسوں کو لعنت کرنا جائز ہے کہ جو صحابہ کو برا بھلا کہتے ہیں اور گستاخیاں کرتے ہیں. اللہ تعالیٰ سب کو ہدایت عطا فرمائے. وہ اصل میں اپنی گندگی نا اوپر نظر آتی, اندر گندگی ہو جیسا چشمہ ہوتا ہے ویسا نظر آتا, خود گندے ہیں تو ہر چیز گندی نظر آتی. میں نے عرض کیا تھا بہت پہلے کہ چاندنی گر نظر نہیں آتی, اس پہ ہرگز نہ احتجاج کرو, چاند کو مت برا کہو یارو, اپنی آنکھوں کا تم علاج کرو. چاند کو مت برا کہو یارو, اپنی آنکھوں کا تم علاج کرو. تو لعنت نہیں دینی چاہیے, اور ایسے موقع پہ بعض جگہوں پر گنجائش ہے. اور اس کے ساتھ ایک رحمت کا معنی ہے, دیکھیے برکت رحمت اور لعنت تینوں کے معنی آج سمجھ, برکت کا مطلب تو سمجھ گئے نا. اور اسی لیے مفتی تقی صاحب لکھتے ہیں اکثر دعاؤں میں رزق کے لیے برکت کا الفاظ استعمال کیا, زیادہ کے نہیں ہیں. اللہم بارک فی میرے مال میں آپ برکت عطا فرمائیں, اللہم قنعنی بما رزقتنی وبارک لی فی, یا اللہ مجھے میرے آپ نے جو دیا اس پر قناعت عطا فرمائیے, اور دیجئے نہیں اس پہ قناعت عطا فرمائیے اور اس میں برکت عطا فرما دی. اللہم اکفنا بحلالک عن حرامک, اسی میں کافی کر دیجئے اللہ, حلال میں کافی کر دیجئے, حرام سے بچا لیجئے. واغننی, اور مجھے غنی کر دیجئے, اپنے غیروں سے سب سے غنی کر, آپ اپنا محتاج بنائے رکھیں. یہ دعائیں پڑھنی چاہیے. تو رحمت کیا ہے, اللہ تعالیٰ کی رحمت جس پہ ہوتی ہے. حضرت حکیم اللہ تھانوی رحم اللہ تعالیٰ کے حوالے سے حضرت والا بیان فرماتے تھے کہ رحمت کی 4 تفسیریں حکیم الامت نے فرمائی. سب سے پہلی توفیق طاعت, جس پر رحمت ہوتی ہے اس کو توفیق طاعت ہوتی, یاد رکھیں. جو نماز نہیں پڑھ رہے ہیں اللہ کی بہت رحمت ہے, بہت رزق مل رہا ہے, یہی رحمت ہے. یہ تو ابو جہل پہ بھی, بل گیٹس پہ کتنی رحمت ہے, کتنا بڑا مالدار ہے نا, تو اس پہ رحمت ہے. ایمان نہیں ہے تو رحمت کہاں ہے. تو گناہگار پہ رحمت نہیں ہے. اللہم ارحمنی بترک المعاصی, یہ دعا سکھائی گئی, یا اللہ ایسی رحمت نازل فرما دیجئے کہ ہم سارے گناہوں کو ترک کر دیں. تو رحمت کی پہلی تفسیر حکیم الامت نے کی توفیق طاعت, جس کو فجر کی توفیق ہو رہی ہے نمازوں کی ذکر تلاوت کی، اللہ کی رحمت اس پر ہے، ابھی اللہ سے دور نہیں جا رہے ہیں. اور توفیق طاعت، فراقی معیشت، یہ بھی ہے دوسرا، یہ کہ اس کو فراقی معیشت بھی اللہ تعالیٰ دیں گے، یعنی آسانی سے گزارا ہو جائے گا. اور بے حساب مغفرت، جس پہ رحمت ہوگی اللہ تعالیٰ اس کی مغفرت بے حساب فرمائیں گے. اور چوتھا دخول جنت. دیکھیے ایک رحمت، اس لیے رحمت کی دعا مانگنے، اور اکثر دعاؤں میں رحمت کو سکھایا. الحمدللہ. واعف عنا واغفر لنا وارحمنا، واعف عنا واغفر لنا وارحمنا. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا. ہر جگہ رحمت کو مانگا گیا، ہر جگہ. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا، یا اللہ ہمارے دلوں کو ٹیڑھا ہونے سے بچائیے بعد اس کے کہ آپ نے ہمیں ہدایت دے دی. حضرت فرماتے تھے لا تزغ کا لفظ اور مطلب لفظ یہ بتا رہا ہے کہ دل میں ٹیڑھا ہونے کی صلاحیت موجود ہے. صحیح، چلتے چلتے سستی آ گئی، کائلی آ گئی، یہاں فلاں جگہ جاتے تھے بہت دنوں سے جانا نہیں ہوا، وہ سفر پہ چلے گئے. ایسا مریض ہوتا ہے کوئی کہ ڈاکٹر سفر پہ چلا جائے تو دوا کھانا چھوڑ دے، مر جائے قبر میں لٹک پیر لٹکا کے بیٹھے. لیکن یہ سستی کائلی غالب آ جاتی، بعد دوا شیطان بدگمانی ڈال دیتا تو دل ٹیڑھا ہو جاتا ہے. اچھا خاصا چلتے چلتے دل ٹیڑھا ہو جاتا ہے. ربنا لا، اس لیے دعا مانگنی چاہیے، ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة، اور ہمیں اپنی رحمت خاصہ سے نواز دیجیے. وہی رحمت، ہر جگہ اکثر دعاؤں میں رحمت کی دعا موجود ہے. لہذا اللہ سے اللہ کی رحمت اور عافیت بھی مانگنی چاہیے، عافیت بڑی دولت. ہمارے دوست ہیں، ابھی رمضان میں دوستوں نے بتایا کہ وہ ان کو ہارٹ اٹیک ہو گیا، حالانکہ صبح ورزش کرتے ہیں، ورزش کرتے ہیں، چہل قدمی کرتے ہیں، لیکن ہارٹ اٹیک ہو گیا. لہذا یہ عافیت کتنی بڑی دولت. نبی علیہ السلام سے آپ کے چاچا نے پوچھا، حضرت عباس نے، علمنی یا رسول اللہ صلی اللہ علیہ وسلم، مجھے کوئی تعلیم کر دیجئے، کوئی چیز سکھا دی. آپ نے فرمایا سل العافیہ، اللہ سے عافیت مانگا کرو چاچا، عافیت مانگا کرو. پھر کہا اور کوئی نہیں، سل العفو والعافیہ، اللہ سے مغفرت بھی مانگو اور عافیت بھی مانگو. عافیت بہت بڑی نعمت. اور عافیت کی تعریف کیا ہے؟ بدن سلامت ہو، ٹوٹ پھوٹ سے، ہڈی ٹوٹی ہوئی عافیت سے، بدن سلامت ہو زخموں سے اور بیماریوں سے، اور ایمان سلامت ہو گناہوں سے. کہتے ہیں اللہ کا شکر ہے بہت عافیت ہو، جو گناہ میں مبتلا عافیت میں کہاں ہے؟ دن رات تو اللہ کو ناراض کر رہا ہے. عافیت میں وہ ہے جو گناہ سے بھی، جو مصیبت سے بھی محفوظ ہے، معصیت سے بھی محفوظ. اللہ تعالیٰ ہم سب کو حقیقی عافیت نصیب فرمائے. وہ جو میں نے آیت تلاوت کی تھی وہی رہے گی انشاءاللہ اس پہ، کیونکہ ابھی میں خود اور اس کے بارے میں تحقیق کر رہا ہوں، تو اس کو انشاءاللہ اگلی دفعہ اگر زندگی بخیر موقع رہا تو انشاءاللہ اس کو عرض کریں گے. وہی باتیں ہوتی ہیں، کل میں نے جمعے میں بہت سارا مضمون دیکھ کے آیا تھا، وہ بات ہوئی نہیں، لیکن جو اللہ تعالیٰ چاہتے ہیں وہ، اسی لیے ہم یہ دعا کر کے بیٹھتے ہیں. حضرت والا نے ہمیں سکھایا یہ دعا کر کے بیٹھو، دو رکعت صلات حاجات پڑھو، ربی شرح لی، جو ہمارے باب کرتے ہیں مجلس مجازین ہیں وہ سن لیں، جہاں بیان ہو وہیں پر. اگر مسجد میں نماز پڑھ لیں دو رکعت صلات حاجات پڑھ لیں، ورنہ گھر میں موقع ہے جا کے گھر میں پڑھ لیں، وہیں جہاں بیان ہے وہاں پڑھنا زیادہ بہتر ہے. دو رکعت صلات حاجات، اور سات مرتبہ ربی شرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. پھر یہ دعا مانگے، یا اللہ مجھے بھی نیک بنا دیجئے، جن کو میں بیان کر رہا ہوں سب کو نیک بنا دیجئے، اور جو مضمون میرے نفع کے لیے، فائدے کے لیے، اور جو میرے سامعین کے، وہ مضمون عطا فرما دی. یہ نہیں میں جو سوچ کے آیا ہوں بس وہی بیان کرنا ہے، تو بعض جو آدمی سوچ کے کچھ آتا ہے اللہ، کوئی پھر لوگ بتاتے ہیں، حکیم الامت کو لوگ بتا، آپ کہتے ہیں خط لکھو، خط لکھنے کی ضرورت کہاں دیتے آپ، موقع کہاں دیتے ہیں؟ ہم جو سوچ کے آتے ہیں آپ تو وہ بیان کر دیتے ہیں، ہم جو سوچ کے آتے ہیں وہ تو آپ بیان کر دیتے ہیں. اب سنیے، بندے نے شعر عرض کیا ہے، دو چار منٹ ہیں، میں بھی تھک جاتا ہوں کہ موسم میں گرمی بھی ہے، خشکی بھی ہے، لیکن کراچی والوں کے لیے رات کا ہوں، یہ ابھی تو رات کا آغاز ہوا ہے، عشاء کے بعد تو رات شروع ہوتی ہے کراچی والوں. تو میں نے عرض کیا تھا، نفس بھی حیران ہے، شیطان بھی مشکل میں ہے. نفس و شیطان یہ لیٹنگ کراتے ہیں اور ناغے کراتے ہیں، یاد رکھیں. نفس بھی حیران ہے، شیطان بھی مشکل میں ہے، جس کو بہکانا تھا وہ تو شیخ کی محفل میں ہے. अब आओ कहां से इस एरिया में आ सकता है आदमी, यहाँ गुना के मराके स्कीमें बना सकता है। नफ्स भी हैरान है, मैं लेटा हुआ था, लेटे लेटे ये शेर आया। जब शेर आया तो आदमी क्या करेगा, उसको कैद कर लिया मैंने। कयूद इल्म किताबा, इल्म को कैद कर लो किताबत लिखने के जरिए से, उसको लिख लिया वरना निकल जाता शेर रात भर में भाग जाता। नफ्स भी हैरान है, शैतान भी, और ऐसे ही आया बिल्कुल, एक लफ्ज भी मैंने आगे पीछे नहीं किया। नफ्स भी हैरान है, शैतान भी मुश्किल में है, जिसको बहकाना था वो तो शेख की महफिल में है। और जो सुनाना चाह रहा हूँ दूसरा शेर है इसका, कि इस हकीकत का मुझे अक्सर हुआ है तजरबा। लोग क्या कहते हैं आम तो उर्दू वाले, तजुर्बा, तजुर्बा नहीं तजरबा। इस हकीकत का मुझे अक्सर हुआ है तजरबा, है वही उनकी जुबान पर जो कि मेरे दिल में है। शेख के पास जाते, अरे मैं तो आज यही परेशानी लेके आया था, वही बयान हो गया। तो अल्लाह ताला ये जब हम ये बयान ये दुआ करके बैठेंगे, या अल्लाह जो मेरे नफे के लिए मेरे सामईन के, तो अल्लाह ताला ऐसे मजामीन अता फरमाते हैं जैसे ग्राहक आते हैं वैसा सौदा अल्लाह ताला दे देते, जैसे ग्राहक आते हैं वैसा सौदा अल्लाह ताला दे देते। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमा। अल्हम्दुलिल्लाह, क्या है भाई ऐलान करना है कोई, क्या आप क्या जाफर साहब क्या कल इंशाल्लाह बयान है, सुबह जिक्र की मजलिस भी होती है, जो साथी चाहें तशरीफ ला सकते हैं, पाबंदी नहीं है, गाड़ियां भी हैं दोस्तों के पास, बाइक भी है, लेकिन नींद प्यारी है हमसे कब प्यार है, हाँ नींद तुम्हें प्यारी है, ये मैं अपनी तरफ से कह रहा हूँ, इकबाल की तरफ से नहीं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला रसूलिहिन्नबी।